जब हम मुसलसल कोई काम करने लग जाते हैं ना, तो हमें लगता है कि ये तो करना ही है, ये कौन सी बड़ी बात है। जो खाना रोज़ बनाता है उसको खाना बनाना कोई मुश्किल नहीं लगता, ड्राइव करता है रोज़ उसको मुश्किल नहीं लगता। इसी तरह एक वक्त ऐसा आता है कि इल्म हासिल करना और इल्म की बातें और पढ़ना और कुरान और तफसीर, ये शायद हम यूज़ टू हो जाते हैं। तो इस काम की वो जो एक रूहानियत है या जो इसकी एक तासीर है ना, वो हमें कम महसूस होती है। हाँ, क्लास में जा रही हूँ। हालांकि यकीन करें कि आपकी ज़िंदगी का सबसे हसीन लम्हा वो होना चाहिए जब आप कुरान खोल के बैठें, कुरान के लिए निकलें, कुरान के लिए तैयारी करें, कुरान सीखें, सिखाएं, जो करें, असल अंदर फिर कुरान ही है ना। इस शऊर को जब बेदार करेंगे ना, तो आपको कुरान पाक में से मोती और हीरे मिलेंगे। वरना यकीन करें कि मैंने देखा है कि कानों से टकराता है कुरान, दिल से नहीं टकराता। ठीक है, तो पूरे शऊर से आपने तिलावत करनी है, इस तरह से करनी है कि आप इसके लफ्ज़ों में डूब जाएं और आप महसूस करें कि आज पता नहीं मुझे क्या ख़ज़ाना मिलने वाला है और मैं क्या चीज़ लूँगी। बड़े शऊर के साथ, दिल के अंदर ठहराव के साथ पढ़ें, औज़ु बिल्लाह, मिल के पढ़ें।
لقد تاب الله على النبي والمهاجرين والأنصار الذين اتبعوه في ساعة العسرة من بعد ما كاد يزيغ قلوب فريق منهم ثم تاب عليهم إنه وعلى الثلاثة الذين خلفوا حتى إذا ضاقت عليهم الأرض بما رحبت وضاقت عليهم أنفسهم وظنوا
إذا رجعوا إليهم ولينذروا قومهم إذا رجعوا.
شروع کرتے ہیں. نحمدہ و نصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری و یسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. سورۃ توبہ آیت نمبر 117 سے تفسیر دیکھیں گے. تھوڑا سا پچھلی آیتوں کے ساتھ اس سبق کا ریلیشن رکھوں گی. کل کے سبق میں ہم نے دو سبق پڑھے تھے. ایک کیا تھا کہ اللہ نے مومنوں سے ان کی جانیں اور ان کے مال خرید لیے ہیں. دوسری چیز جو ہم نے دیکھی تھی وہ یہ دیکھی تھی کہ ایک ایمان والے کی زندگی جو ہے وہ اللہ کے ساتھ وکی بھی زندگی ہوتی ہے، اور وہ اس دنیا میں اس سوچ کے ساتھ جیتا ہے کہ جس کام کا اللہ نے حکم دیا وہی کروں گا. لیکن بعض دفعہ کچھ کام جو بہت ہی زیادہ دیکھنے میں اچھے اور نیکی کے لگ رہے ہوتے ہیں، لیکن حقیقت میں وہ مسجد درار جیسے ہوتے ہیں. آج کا سبق سورۃ توبہ کا آخری سبق ہے، اور اگر آپ دیکھیں تو پوری سورت میں ہم نے اللہ تعالیٰ کا مشرکوں سے اعلان برات اور منافقوں کے ساتھ نبی صلی اللہ علیہ وسلم کو معاملہ کرنا سکھایا. اب آخری حصے میں ایسے لگ رہا ہے کہ اللہ تعالیٰ اپنی قدرت دکھاتے ہیں، اور آج کے سبق میں ہم بالکل جو آخری آیتیں آئیں گی نبی صلی اللہ علیہ وسلم کے ساتھ تعلق دیکھیں گے. کیونکہ بعض دفعہ جب اس قسم کے سخت حکم کسی لیڈر کی زبان سے لوگ سنتے ہیں تو بدگمان ہونے لگتے ہیں کہ یہ تو بہت سختی کرتے ہیں اور ان کو تو بہت ہی آسان لگتی ہے ہر چیز. تو اللہ نے بہت پیارے طریقے سے پیارے نبی صلی اللہ علیہ وسلم کا جو اصل کردار تھا اور مومنوں کے معاملے میں وہ کیا سوچتے ہیں اس کا تذکرہ. سب سے پہلے جو آیت 115 ہم نے اللہ کا ایک قانون سمجھا تھا کہ اللہ تعالیٰ ہدایت اس کو دیتا ہے جو مانگتا ہے. سیدھی سی بات ہے، ہدایت کوئی راہ جاتا سودا نہیں ہے کہ جو بک نہیں رہا تم بھی لے لو تم بھی لے لو. اللہ ہدایت طلب والوں کو دیتا ہے، تڑپ والوں کو دیتا ہے. جب ایک انسان یہ ڈیزرو کرتا ہے اور یہ ثابت کر دیتا ہے کہ اللہ میں تیری دی ہوئی ہدایت سے فائدہ اٹھاؤں گا، تو تو فرمایا کہ وَمَا كَانَ اللَّهُ لِيُدِلَّ قَوْمًا بَعْدِ هَدَاهُمْ، کسی کو ہدایت ملنے کے بعد گمراہ نہیں کرتا اللہ، کیوں؟ اس لیے کہ اللہ تعالیٰ کی سنت کیا ہے کہ جتنی ہدایت کی طلب ہوگی اتنا ہی تقویٰ بڑھے گا۔ تو لہٰذا انسان یہ ساری چیزیں سنتے سناتے پڑھتے ایک دم سوچنے لگ جاتا ہے کہ آخر کیوں اللہ نے مجھے اس دنیا میں بھیج دیا۔ ہر موقع پہ قدم لڑکھڑا جاتے ہیں، خواہشیں اس نے میرے دل میں ڈال دی، منفی جذبے اس نے ڈال دیے، اور یہ بھی کر دیا اور وہ بھی کر دی۔ یعنی ہر وقت یہ کہنا چاہیے کہ خیالات کے تانے بانے میں انسان الجھا رہتا ہے کہ جب اس دنیا میں آنے کے بعد اتنے سخت امتحان تھے تو اللہ نے یہ سب کیوں کیا۔ تو اس کا جواب انشاءاللہ آج کے سبق سے آپ کو مجھے ملے گا کہ اللہ سبحانہ تعالیٰ نے آپ کو مجھے اس دنیا میں بھیجنے سے پہلے ہمارے ماں اور باپ کی صورت میں جنت دکھا دی تھی، اس کی تڑپ اور طلب دل میں ڈال دی تھی۔ یہ الگ بات ہے کہ پھر کوئی آ کے دنیا کا ہو گیا اور کوئی دوسری طرف چل پڑا۔ تو لہٰذا ان اللہ لہ ملک السماوات والارض، اس کی اس ملک پہ اس کی بادشاہت پہ جب نظریں رکھو گے، اور سب سے بڑھ کے یحیی و یمیت، نہ تمہارا جینا اپنے اختیار میں نہ مرنا اپنے اختیار میں، تو وما لکم من دون اللہ من ولی ولا نصیر، پھر کیوں کسی اور کو مددگار اور دوست بناتے ہو؟ یعنی آپ کہہ لیجئے کہ توحید کی اتنی خوبصورت تعلیم ہے، اور یاد رکھیں ہم میں سے بعض لوگ کیا سوچتے ہیں توحید کے، لا الہ الا اللہ، کلمہ پڑھنا، خانہ کعبہ کا حج کرنا، حالانکہ توحید کے جو پہلو عمل سے تعلق رکھتے ہیں اس کی طرف توجہ کم رہتی ہے۔ آپ اپنے عمل کو کیسے پہچانیں گے، یعنی آپ اپنی توحید کو کیسے پہچانیں گے؟ آپ کے عمل سے۔ اور در حقیقت توحید کے وہ پہلو جن کا تعلق اعمال سے ہے، اگر قوت عمل میں کمزوری نہ ہو تو ان کا حق ادا کرنا ممکن ہے۔ کوئی کام اللہ نے ایسا نہیں کہا جو ہم نہیں کر سکتے، لیکن توحید کا وہ پہلو جس کا تعلق تصورات سے، دل کے احساسات سے، دل میں اٹھنے والی کیفیات سے، اس کا حق ادا ہو ہی نہیں سکتا جب تک آپ اللہ کی ذات سے اپنے آپ کو جوڑ نہ لیں۔ جب تک انسان اللہ کی ذات کو اپنا ملجا و ماوا نہیں بنا لیتا، اس کی رضا کو اپنا مقصود نظر نہیں بنا لیتا، توحید کا حق ادا نہیں ہوتا۔ اور توحید تو یہ ہے کہ خدا حشر میں کہہ دے کہ یہ بندہ دو عالم سے خفا میرے لیے ہے۔ اسی لیے آپ دیکھتے ہیں کہ رشتوں کے ترازو میں تولا گیا اس صورت میں آپ کو مجھے، بار بار ہی تو بات ہوئی، یہاں تک تو یہ کہہ دیا کہ آپ کوئی مر گیا کفر پہ تو اب دعا بھی نہ کرو۔ تو یہ سارا کچھ سمجھ صرف اس کو آئے گا جس کے دل میں اللہ کی حقیقت آ چکی ہوگی۔ اب یہاں آیت 117 سے تبوک ہی کے تناظر میں کچھ لوگوں کا تذکرہ، کون ہے آئیے دیکھتے ہیں۔ لقد تاب اللہ علی النبی، البتہ مہربان ہوا اللہ نبی صلی اللہ علیہ وسلم پر۔ سوچیے ذرا، تاب یا توب اللہ کے لیے جب آتا ہے تو پلٹ آنا، محبت سے، رحمت سے، بخشش کے ساتھ اللہ تعالیٰ نبی پر مہربان ہوا۔ مہربانی کا لفظ کیوں بولتے ہیں؟ کیونکہ کوئی پلٹتا ہی تب ہے کسی کے اوپر جب اس کو اس پہ کچھ مہربانی کرنی ہوتی ہے۔ اور کس پہ؟ بل مہاجرین، اور مہاجروں پہ۔ مہاجرین یعنی جو مکہ سے اپنے گھر بار چھوڑ کر آئے۔ والانصار، اور انصار پر بھی۔ کون؟ مدینہ کے لوکلز، کہ جنہوں نے پھر آئے ہوں کو سہارا دیا۔ اور خاص طور پہ اللہ کن پر مہربان ہوا، اس کو ہائی لائٹ کیجئے گا، الذین اتبعوہ فی ساعۃ العسرۃ، جنہوں نے آپ کا اتباع کیا، آپ کا ساتھ دیا مشکل وقت میں۔ یہ ذرا اہم بات ہے، اس ساری آیت کی خوبصورتی فی ساعۃ العسرۃ، تبوک کی مہم کی طرف اشارہ ہے۔ اور اس کو جیش العسرۃ کہا گیا۔ یہ وہ زمانہ تھا جب خوشحالی کے باعث مدینہ میں قحط کا سماں تھا۔ ان حالات میں اتنی لمبی مسافت پر وقت کی سپر پاور سے نبرد آزما ہونے کے لیے جانا واقعی کہنا چاہیے کہ بلاؤ نظیم تھی، بہت بڑی آزمائش تھی۔ جو لوگ اس آزمائش میں ثابت قدم رہے، یہ ان کے لیے رحمت اور شفقت کا اعلان ہے۔ حالانکہ من بعد ما کاد یزیغ قلوب فریق منہم، اس کے بعد کہ ان میں سے ایک گروہ کے دلوں میں کچھ کجی آنے لگی تھی، اس کو بھی نوٹ کریں، مخلصین کے بھی دل کبھی کبھی ٹیڑے ہونے لگتے ہیں، بشر تھے، انسان تھے، انسان میں کمزوری ہے، انسان میں بھول ہے۔ یہ بالکل ویسے ہی نہیں لگ رہا जैसे गज़वे उहद में दो मुसलमान कबाइल बनु खारिसा और बनु सलमा के दिल में आरजी तौर पर थोड़ी सी कमजोरी आ गई थी, लेकिन क्या हुआ, सुम्मत आब अलैहिम, फिर अल्लाह ने उन पर अपनी नज़र रहमत की, फिर अल्लाह पलट आए उन पर। क्यों, बार बार क्यों आता है अल्लाह? इसलिए कि इन्नहु बिहिम रऊफ रहीम, यकीनन वो इनके हक में बहुत मेहरबान और रहम फरमाने वाला है। कभी आप इन आयतों पे गौर करें ना, दिल करता है अल्लाह से लिपट जाए, अल्लाह के गले लग के रोएं तड़पें कि आप, मुझे उम्मीद है कि मैं जहन्नुम में नहीं जाऊंगी, मेरा रब बार बार मुझे थामता है, बार बार मेरी गलतियों के बावजूद मेरा हाथ थामता है, बार बार भूलती हूँ, बार बार अपने से किए हुए वादे तोड़ती हूँ, फिर मेरा रब मेरे साथ कर देता है रहमत का मामला, इसका मतलब वो ज़रूर मुझे बचाएगा, छोड़ेगा नहीं। और याद रखिए कि तबूक के सिलसिले में जो छोटी छोटी लग्जिशें हुई आपके असहाब से, अल्लाह ने इन सब को इनकी आला खिदमात का सिला देते हुए माफ़ कर दिया। अल्लाह के नबी से भी कोई लग्जिश हुई थी? क्योंकि यहाँ नबी का तذکرہ है तो आयत 43 में पढ़ चुके हैं, क्यों, लिमा जिनता लहू, ऐसे ही बस इनकी इजाज़त आप दे देते हैं, जो आके बहाना करता है आप कहते हैं अच्छा जाओ ठीक है अल्लाह माफ़ करे। यानी जो लोग इस्तेआत रखने के बावजूद जंग से पीछे रहने की इजाज़त मांगते थे, अल्लाह के नबी उसको उनको इजाज़त देते रहते थे। तो याद रखिए असल बात ये है, जब तक कोई मुश्किल वक्त में आपके काम ना आए आप उसको दोस्त नहीं कह सकते। चाय पीने के लिए तो बहुत से जमा होंगे, आज आपने पिलाई कल मैंने पिलाई, बहुत है। जब किसी का दिल करे वो आपके पास आए, ये बहुत है, पर जब आपको किसी की ज़रूरत हो उस वक्त आने वाले बहुत थोड़े होते हैं। ये वो लोग होते हैं जो हर कीमत पे अल्लाह के दीन की तरफ आना अपनी ज़िंदगी का शार बना लेते हैं। वो तबूक क्या थी, वो तो एक कह लीजिए कि इम्तिहान था, और इम्तिहान भी हिसाब का पर्चा, जो मुश्किल बड़ा लगता है, मुश्किल घड़ी जिसको अल्लाह कह दे, बताइए फिर वो आसान होगा? सख्त गर्मी, सफ़र तवील, सवारियों की कमी, एक ऊँट पे कई कई लोग सवार होते, पानी की कमी का हाल यह है कि सवारी की कमी के बावजूद फिर ऊँटों को ज़िबा करके पेट का पानी उनका पीना पड़ा, और राशन की कमी के एक खजूर तो आपने सुनी थी ना। कहते हैं कि तबूक के सफ़र में वो वक्त भी आ गया दो दो आदमियों को सिर्फ एक एक खजूर देनी पड़ती पूरे रात और दिन में, 24 घंटे में आधी खजूर, और फिर ये भी नहीं कि भूखे नंगे हैं, पीछे मदीना में फसलें पकी खड़ी हैं, खजूर की फसल उतरने का वक्त है, और ताखीर से फसल के ज़ाया होने का भी अंदेशा है, यानी जब तक वापस आएंगे, अगर बिलफर्ज आप भी गए, उम्मीद ही कोई नहीं थी आने की, आप भी गए तो फसलें खराब हो चुकी होंगी, तो कहर फैलेगा, और मुकाबला ऐसी कुव्वत से जो अफराद और वसाइल के एतबार से सबसे भड़के थी, लाखों की फौज को बड़े आराम से मैदान में ला सकते थे, बल्कि आपको मैंने शायद जिक्र किया नहीं, हेरकल ने 2 लाख की फौज कहते हैं सरहदों पर जमा की भी थी, 2 लाख कहने की बात होती है। और इन हालात में जब इत्तलात पहुंचती हैं मुसलमानों पे, तो फिर वो डिली डेली नहीं हुआ, पोस्टपोन स्टाइल नहीं था। अल्लाह के नबी सोच लें, करना तो है, इरादा तो बहुत है, दिल भी बहुत है, बस अभी ज़रा वक्त हालात देख लेते हैं ना, अभी मौका नहीं आया, अभी नहीं आया। याद रखिए ऐसे ख़तरनाक वक्त में जब आप कदम उठाते हैं ना, जब आपकी अक्ल काम नहीं कर रही, जब लोग आपको मशवरा नहीं दे रहे, लोग कहते हैं सोच लो गलती होगी खराबी होगी, मैं कह रहा हूँ भी वक्त नहीं आया, मैं कहता हूँ भी हालात नहीं है, अभी मौका नहीं, उस वक्त फिर अल्लाह की ताईद और नुसरत आती है। और पैगंबर का अज़म और उसकी बसीरत, 4 चीज़ें लिख लें, ताईद अल्लाह की और नुसरत और अज़म और बसीरत नबी की, लीडरशिप क्वालिटी उभरती उस वक्त है जब ये 4 चीज़ें मुसलमानों के साथ मिल जाएं। अल्लाह की ताईद, ताईद मीन कि अल्लाह उस काम को वेरीफाई कर दे, ये अय्यद हाथ देना, कुव्वत देना, ताकत दे, और नुसरत मदद दे, चाहे फरिश्तों को बुला के दे, चाहे मकड़ी के जालों से कराए काम। और तीसरी चीज़ पैगंबर का अज़म, वो ढीले नहीं होते, जहाँ लीडर्स ढीले हो जाएंगे, याद रखिए हर चीज़ एक इशू बन जाएगी, हर मौका एक मसला बन जाएगा, हर वक्त इमरजेंसी नाफिज होगी, क्योंकि लीडर्स के अंदर अज़म होना चाहिए। सारे भी एक सिरे पे चले जाएं, वो दूसरी जगह पे खड़ा हो जाए कि नहीं बात गलत मैं नहीं मानूंगा, और बसीरत, جب یہ چار چیزیں جمع ہوتی ہیں اسی کا نام اللہ کی رحمت ہے، لقد تاب اللہ علیہ، پھر اللہ کی رحمت جوش میں آتی ہے. اب اللہ کے نبی کا سب سے پہلے ذکر ہے، دیکھیے اب آیت کریٹیکل ہے لیکن لقد تاب اللہ علیہ نبی، تو ظاہر دیکھیے تو لگ رہا ہے نا کہ نبی سے بھی کوئی غلطی ہوئی ہے یا کوئی بھول ہوئی ہے کہ اللہ تعالیٰ نے یہ فرمایا. تو نبی کا ذکر کیوں آیا؟ کیونکہ فیصلہ آپ کو کرنا تھا، صحابہ آپ کے متبعین تھے، اتباع کرتے تھے، عقل نہیں استعمال کرتے تھے. اور دوسری بات ہے حالات اور وسائل پہ اصل نظر آپ کی تھی. انہیں دیکھتے ہوئے کوئی بڑے سے بڑا اولو العزم شخص بھی جنگ کا فیصلہ کرنے کی جرات نہیں کر سکتا تھا اس وقت، لیکن اللہ نے اپنی وحی کے ذریعے، اپنی گائیڈ لائن کے ذریعے نبی صلی اللہ علیہ وسلم کو حوصلہ بخشا. اور میں کہہ سکتی ہوں کہ نبی صلی اللہ علیہ وسلم کی 23 سالہ زندگی میں سب سے زیادہ تاریخ ساز فیصلہ تبوک کے لیے کچھ تھا. مشہور تو غزوہ بدر ہے، لیکن میں اندر کی بات بتاؤں، غزوہ بدر ہو گئی تھی، پتہ کوئی نہیں تھا ہونی ہے، اللہ نے حالات ایسے بنا دیے کہ بدر ہو گئی. تبوک کے لیے تو اللہ کے نبی نے ڈنکے کی چوٹ پہ کہا جائیں گے. اور جیسے ہی آپ نے فیصلے کا اعلان کیا تو ان دو طبقوں کی اکثریت جو اسلام کا اصل سرمایہ ہے، جن کو آج ہم پیار سے مہاجرین اور انصار کہتے ہیں، ایک لمحے کے تعاقف یعنی ایک لمحے کی دیر کے بغیر آپ کی پیروی کے لیے اٹھ کھڑے ہوئے. حالات کی سنگینی ان کے سامنے بھی تھی، لیکن بس ان کو ایک بات پتا تھی، یہ بات لکھ لیں آج، ان کو صرف ایک بات پتا تھی کہ حالات کا بدلنا اللہ کے ہاتھ میں ہے، وہ چاہے گا تو حسب حال بنا دے گا، ہمارا کام حکم کا اتباع. یاد رکھیے یہ سوچ جب آئے گی نا، آج بھی اللہ نے کرنا، کل بھی اللہ نے کرنا، چھوٹا بھی اللہ نے کرانا، بڑا بھی اللہ نے کرانا، ایک کام بھی اللہ نے کرانا، دو بھی اس نے کرانے، پھر آپ عقل نہیں استعمال کرتے. چھوٹی کیوں مانگوں، بڑی مانگوں گی؟ عقل مند دیکھیں نا، آپ کو کوئی کہتا ہے اسٹور سے چوز کر لو، تم جو بھی لوگی نا میں دوں گی پیسے، آپ وہ 10 کی کرے تو بھی آپ نے دینے، 100 کی کرے تو بھی آپ نے دینے، اور 1000 کی کرے تو بھی آپ نے دینے. عقل مند کون ہے؟ 1000 کی چنے، مفت میں مل رہی ہے، آپ نے کہہ جو دیا جو چاہو لے لو، تو اللہ سے 10 کیوں مانگتے ہیں، 100 کیوں مانگتے ہیں؟ آپ اپنا دامن دیکھتے ہیں، اس کی رحمت دیکھیے کہ اللہ مجھے 1000 سے بھی بڑی چاہیے. ایسے لوگ ہیں جو تاریخ ساز ہوتے ہیں. پوری سورۃ توبہ مجھے اور آپ کو فیصلے کرنا سکھاتی ہے. پنجابی میں کہتے ہیں ویلے دی نماز تک ویلے دیاں ٹکرا، فیصلہ وقت کا، اور فیصلہ کر لیا تو جم گئے. جب آپ خود اپنے فیصلوں پہ ہی نہیں جمیں گے، لوگ آپ کو رولنگ سٹون بنائیں گے، ادھر لڑکیں گے ادھر لڑکیں گے، ٹک 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 ٹک، اور اتنی غلط فہمیاں، اتنے مغالطے، اتنی بدگمانیاں، نیکی کے کام میں گناہ کے تصورات آتے ہیں. ہاں لیکن کیا سارے فرشتے تھے نبی؟ صحابہ کرام کیا فرشتوں کی جماعتی نے؟ انسان تھے، بشر تھے، ایک محدود تعداد، اب یہ جس کا ذکر اس آیت میں آنا ہے، محدود سی اقلیت تھی جنہوں نے حالات کا وقتی طور پہ اثر لیا. یہ بھی نوٹ کریں، منافق نہیں تھے وہ، 10 ٹوٹل لوگ تھے، 10 پیپل اونلی. 7 کا ذکر ابھی اس آیت کے تھرو اور کچھ کا پیچھے گزرا ہے، اور 3 کا اگلی آیت میں آ رہا ہے. انہوں نے حالات کا وقتی طور پہ اثر لیا، موز اور گرمی نے ان کی ارادوں کو متزلزل کر دیا، کھجوروں کے لٹکتے ہوئے گوشے دکھ رہے تھے، واہ کیا کھجورے ہیں، اور باغوں کے ٹھنڈے سائے ان کی بھی اٹریکشن بن گئے. لیکن یاد رکھیے یہ جملہ لکھنے کے قابل ہے، دل سچا ہونا تو بندہ ایسے بندے کو جانے نہیں دیتا. اللہ کی رحمت نے ان کو تھاما، چنانچہ وہ پلٹے اور اللہ کی توفیق سے اپنی کمزوری پہ قابو پا لیا. ان میں ایک شخص ابو خیسمہ بھی تھے، اپنی ذات میں مخلص اور مجاہد، لیکن حالات نے غلبہ پا لیا اور اللہ کے نبی کے ساتھ نہ نکل سکے. جب لشکر کوچ کر گیا، دوپہر کا وقت ہوا، کہتے ہیں ان کی دو بیویاں تھیں، دونوں نے اپنے اپنے چھپر کے نیچے چھڑکاؤ کیا، ٹھنڈے پانی کی سوراخیاں رکھیں، لذیذ کھانا، اور وہ کیا ہوگا، ساگ دال ہی ہوگی، رکھا. بیٹھ کے کھانے لگے، ابھی لقمہ توڑا، دل میں خیال آیا، افسوس ہے تجھ کو ابو خیسمہ، اللہ کا محبوب تو چلچلاتی دھوپ اور گرم لو میں اس وقت سفر کی صعوبتیں طے کر رہے، وہ تو اس وقت اس طرح پڑے ہوئے ہیں اور ابو خیسمہ ٹھنڈی چھاؤں میں چارپائی پہ لیٹا ہوا ہے، اور پینے کے لیے ٹھنڈا پانی ہے، اور کھانے کے لیے لذیذ کھانا، اور خوبصورت بیوی خدمت کے لیے، یہ انصاف نہیں ہے. بیوی سے کہتے ہیں میری سواری تیار کرو، اور جب تک اللہ کے نبی سے جا کر ملے نہیں ان کو چین نہیں آیا. ऊंटनी पे सवार हुए, क्योंकि सबको पता था तबुक जाना है, कोई छुपी हुई बात नहीं थी इसमें। तो मुनाफिकों को क्या, काफिरों को भी पता था कि ये जा रहे हैं उधर हमला करने। और जब लश्कर के करीब पहुंचे, दूर से खाक उड़ती हुई दिखी, तो अल्लाह के नबी ने फरमाया, कुन अबा खैसमा, कुन अबा खैसमा, अल्लाह करे ये वो खैसमा हो। दिल लगा हुआ था, नजरें लगी हुई थी, निगाहें लगी रहती हैं उन लोगों पे जिनका इंतज़ार होता है। ये अलग बात है कि उनके इरादों में भी कहीं ना हो आने का जाने का कोई काम। और जब करीब पहुंचे और वाकई अबू खैसमा थे, अल्लाह के नबी ने उनको सीने से लगाया। जब इन्होंने अपना किस्सा सुनाया, आप खुश हुए और उनको दुआ दी। ये हैं वो लोग जो वक्ती तसाहुल का शिकार हुए, अल्लाह ने इनको पलटने की तौफीक दी। और साथ वो लोग थे जिन्होंने अपने आप को सुतूनों से बांध लिया था, पीछे पड़ चुके हैं बुलू बाबा। अब आगे तीन लोग हैं। देखिए इस आयत में भी तौबा का जिक्र आया ना, ताब अल्लाह। अब अगली आयत देखेंगे और आप इसमें भी अपने लिए बहुत से नुक्ते लेंगे। मेरे लिए इस आयत में क्या अमल की बात है, इसको देख लें। देखिए कमी होती है, बेशी भी होती है, हक अदा नहीं होता। हक तो ये है कि हक अदा नहीं हुआ। ये जो पीछे हमने पढ़ा है ना, मैं तो कल से यकीन करें इन आयतों की, वो जो आखिरी तीन सिफात है ना, उसके सहर में हो, इन्नल्लाह अश्तरा मिनल मोमिनीन। आपको पढ़ाने के बाद जाके मैं दोबारा पढ़ती हूँ, तो मुझे लगा शायद मैंने आपको वो रूह दी है कि नहीं दी जो मुझे मिल गई है अल्हम्दुलिल्लाह। पहली पांच सिफात, मेरी अबदियत, मैं बंदी, मैं अल्लाह की बंदी, मैं अल्लाह से जुड़ूंगी, मेरी नमाजें, मेरा अल्लाह से ताल्लुक, आताइबून आबिदून हामिदून सायहून, ये मैं हूँ मैं हूँ। और उसके बदल आमिरूना बिलमारूफ और अल्ना हुना निल मुनकर और हाफिजून अली हदूदिल्ला, ये मेरा मिशन है। ये दो लफ्ज़ों की कहानी है ज़िंदगी की। पहले खुद अपने ऊपर तारी करो, पहले अपनी ज़ात पे इस्लाम को लाओ, पहले अपने दिल में अल्लाह की मोहब्बत लाओ, और उसके बाद फिर मखलूक की खिदमत में चले जाओ। और मैंने बाद में जाके जब अल हाफिज़ून अली हदूदिल्ला देखा, यकीन करें दिल सजदे में चला जाता है सोच के कि अल्लाह अगर हम दीन के मसाइल उसी तरह लोगों को मनोअन पेश करें जैसे आपने पेश किए, तो ये भी तेरे दीन की हिफाजत है। उलमा हाफिज़ हैं किस चीज़ के, दीन के अहकामात के। वो कहा हाफिज़ है मसाइल के। लोग तो ख्वाहिशों में दीन को बदलना चाहते हैं, आज का दौर कल का दौर, ये दौर आज का मुल्क फ़लाँ मुल्क, लेकिन हाफिज़ून अली हदूदुल्ला बनना है, और आपने मैंने भी बनना है। इसके ऊपर अल्लाह ताला हमें रास्ते दिखाता है, इंशाल्लाह आज की आयत में भी आएगा एक तरीक़ाकार कि कैसे अपने ख़ानदान, कैसे अपने गाँव, कैसे अपने बच्चों को भी इन चीज़ों में लेकर चलें। वो तो हमारी सुनते ही नहीं है, लेकिन यहाँ अपने लिए अमल रखिए। रोज़ रात को तौबा करके सोएं और सुबह उठते ही कहें अस्तग़फिरुल्लाह, अल्लाह उठ तो गई हूँ, पता नहीं ख्वाब में भी मैंने क्या क्या नाफरमानियाँ कर दी होंगी जो तूने माफ़ कर दी हैं, लेकिन तू मुझे आज के दिन में खैर समेटने वाला बना। आपकी मेरी सारी भाग दौड़ का एक ही खुलासा होना चाहिए कि मैं अल्लाह की नज़रों में सुरखरू हो जाऊँ और मेरा रब मुझसे राज़ी हो जाए, और मैं अपने रब की उस वसतों को पा जाऊं कि जिसको आज तक मैंने महसूस नहीं किया। मांगा करें कि अल्लाह मेरे दिल में अपनी बड़ाई डाल दे, अपना रोब डाल दे, अल्लाह मैं तुझसे इम्प्रेस हो जाऊं, अल्लाह मैं तुझसे मरूब हो जाऊं। अक्सर आप देखिए जब साइट सींग होती है, बाहर जाते हैं सफ़र के दौरान, तो मैं ये जुमला अक्सर अपने घर में बोलती हूँ। मैं कहती हूँ मैं एक बार फिर अल्लाह से मरूब हो गई। अल्लाह जी आप ऑसम, अल्लाह यू आर सो ग्रेट, अल्लाह ताला जो आप कर सकते हैं वो कोई नहीं कर सकता। पत्ता भी गिरता है तो सलीके से गिरता है, परिंदा भी उड़ता है तो देख के ऐसे लगता है कैसे ही उड़ना चाहिए था। ये चीज़ें आपको मुझे फिर अपनी ज़ात का छोटा होना और अल्लाह की ज़ात का बड़ा होना सिखाएंगी। और जब आप और मैं ये सब कुछ करेंगे तो क्या हाल होगा, फिर अल्लाह ताला को हमारी बड़ी बड़ी कमियाँ और बेशियाँ भी इंशाल्लाह कबूल है, माफ़ कर देगा। आपको था कि ये जो सात अलसरा की बात है, इब्ने अब्बास से एक रिवायत है, हज़रत उमर से किसी ने पूछा ये सात अलसरा क्या है जिसका कुरान ने जिक्र किया है, तो जवाब सुनिएगा, ये हज़रत उमर का जवाब है। कहने लगे कि हम रसूलुल्लाह के साथ तबुक की तरफ रवाना हुए, सख्त गर्मी का ज़माना था, एक मंजिल पर उतरे तो हमें सख्त प्यास लगी। प्यास की शिद्दत का आलम यह था कि हम ये समझते थे कि हमारी गर्दनें भी कट कर गिर पड़ेंगी, यानी सूखे डंठल बन गए थे हम। अगर कोई शख्स क़ज़ाए हाजत के लिए भी जाता था तो वापस आने में प्यास की शिद्दत की वजह से ये समझ लेता था कि मेरी गर्दन कट कर गिर जाने वाली है। प्यास की शिद्दत की वजह से बास लोगों ने यहाँ तक किया कि ऊँट को ज़िबा करके इसकी ओजड़ी को निचोड़ कर पिया और तराई हासिल करने के लिए इसे अपने पेट में रखा, यानी जाने नहीं दे रहे थे कि पेट में रहे। अल्लाह अकबर कबीरा। हज़रत अबू बकर ने कहा, अल्लाह के नबी, आप अल्लाह से दुआ करें, अल्लाह ने आपको दुआ करनी सिखाई है। आपने अपने मुबारक हाथ उठाए और दुआ की। अभी आपके हाथ नीचे नहीं हुए कि बारिश शुरू हुई और खूब हुई, जिससे वहाँ मौजूद लोगों ने अपने सारे बर्तन भर लिए। फिर आगे बढ़कर देखा कि बारिश कहाँ तक है, तो हमें मालूम हुआ कि लश्कर की हदूद के बाहर बारिश नहीं हुई। ये रिवायत मजमूल जवायद की, जाके आप इसको चेक कर सकते हैं। अल्लाह साथ उसरा में साथ नहीं छोड़ता। आप खड़े तो हों, आप तो अल्लाह को आजमाना चाहते हैं, तो आजमा लीजिए। अल्लाह अकबर। अल्लाह ताला हमारे दिलों को टेढ़ा होने से बचाए।
لقد تاب الله على النبي والمهاجرين والأنصار الذين اتبعوه في ساعة العسرة الذين اتبعوه في ساعة العسرة من بعد ما كاد يزيغ قلوب فريق منهم ثم تاب عليهم إنه بهم رؤوف رحيم.